2025 को अक्टोबर महिनामा 19 वर्षीय भारतीय प्रवासी अनिल कुमार बोल्लाले युएमा 10 करोड दिरहमको ज्याकपोट जिते र उसले रातारात आफ्नो भाग्य चम्काए। यो समाचारले धेरैको ध्यान खिच्यो। तर त्योभन्दा रोचक पक्ष भनेको उसले सुनाएको योजना थियो। जब उनलाई अब त्यति ठुलो रकम अथवा पैसा कसरी खर्च गर्नुहुन्छ भनेर सोध्यो, उनले भने मेरा केही व्यक्तिगत सपनाहरू छन्। म एउटा महँगो कार किन्न चाहन्छु र यो खुसीलाई कुनै विलासी रिसोर्ट वा 7 तारे होटलमा मनाउन चाहन्छु। म मेरो परिवारलाई दुबईमा ल्याएर उनीहरूसँग म मेरो सपनाको म जीवन यहाँ बिताउन चाहन्छु। मेरो आमा बुवाको पनि इच्छाहरू छन्। त्यो इच्छाहरू म पुरा गरिदिनेछु। प्रत्येक इच्छा म पुरा गरिदिनेछु। साथै म दिन दुखीहरूको सेवाको लागि पनि परोपकारी कार्यमा केही हिस्सा योगदान गर्नेछु। अनिलको यो पैसा खर्च गर्ने योजनामा एउटा सुन्दर पक्ष छ, अरूहरूलाई मद्दत गर्ने इच्छा। तर इतिहास साँची छ कि चिट्ठा जित्ने धेरैजसो मानिसहरूले त्यो अचानक आर्जेको धन सम्पत्ति एकदमै लापरवाहीपूर्वक खर्च गर्छन्, उडाउँछन्। किनभने पैसाले मानिसको बानीलाई लिएर मानिसको स्वभाव, मानिसको सम्बन्ध र उसको सर्कल समेत पनि बदलिदिन्छ। पैसा केवल एउटा कागजको टुक्रा वा धातुको सिक्का मात्र होइन, धेरैको लागि पैसा साधनबाट साध्य अथवा लक्ष्य बन्न पुग्छ। धेरैको लागि कतिपयको जीवनमा त पैसाले ईश्वरको स्थान लिइसकेको देख्छौँ हामी, र पैसाले हृदयको सिंहासनमा पनि कब्जा जमाउँछ। एक क्रिस्चियन ग्रुपमा हामी कसैलाई पनि चिट्ठा खेल्न जुवा खेल्न प्रोत्साहन हामी दिँदैनौँ, प्रोत्साहित गर्दैनौँ। बरु हामी कडा परिश्रमको साथ र इमान्दारीको साथ हामी काम गर्नलाई हामी उत्साह दिन्छौँ। तर मानिलिनुहोस् एक समयको निम्ति, तपाईँले त्यो चिट्ठा जित्नुभयो, तपाईँ अनिल कुमार एकछिनको निम्ति त्यो अथाह सम्पत्तिलाई तपाईँ कसरी चलाउनुहुन्थ्यो, तपाईँ के गर्नुहुन्थ्यो? त्यति धेरै पैसा तपाईँले पाएको भए यो प्रश्नको उत्तर तपाईँले मलाई दिइराख्नु पर्दैन, तपाईँ आफैसँग राख्न सक्नुहुन्छ यसको उत्तर। तर एउटा सत्यता के हो भने, तपाईँले पैसालाई जसरी प्रयोग गर्नुहुन्छ त्यसले तपाईँको विश्वासको वास्तविक तस्बिर छर्लङ्ग पारिदिन्छ। किनभने प्रियहरू, पैसा र विश्वास एकअर्कासँग अविभाज्य छन्। पैसा र विश्वासलाई एकअर्काबाट छुट्याउन मिल्दैन। हामी आर्थिक पक्षलाई छाडेर विश्वासको चर्चा गर्न सक्दैनौँ, न त पैसाको सही व्यवस्थापन नगरी साँचो क्रिस्चियन जीवन बिताउनै सक्छौँ। आर्थिक जिम्मेवारीबाट पछिने व्यक्ति वास्तवमा आत्मिक रूपमा परिपक्व हुनै सक्दैन। सो तपाईँको खर्च गर्ने शैलीले तपाईँको हृदयमा कसले शासन गरिरहेको छ, तपाईँ के को पछि लागिराख्नु भएको छ, तपाईँको जीवनमा सबभन्दा ठुलो कुरा के हो भन्ने कुराको रहस्य खोलिदिन्छ। त्यसो भए हामीले पैसालाई कसरी चलाउने त? बाइबलले सिकाए चाहिँ हामीले हाम्रो पैसालाई, धन सम्पत्तिलाई यसरी चलाउनुपर्छ जसले परमेश्वरको महिमा होस् र उहाँको राज्यमा, राज्यको काममा टेवा पुर्याओस्, अरू मानिसहरूको सेवा होस्। अनुसार हामी यही सत्यतालाई पहिलो तिमोथी 6:10 हेर्नेछौँ। 6:17-19 तपाईँले यो खण्डलाई, पहिलो तिमोथीको खण्डलाई 6:10 ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1626 पाउन सक्नुहुन्छ। हामी आज एउटा यस्तो विषयमा कुरा गर्दै, तपाईँलाई थाहा छ जस जुन विषय सबैको रुचिको विषय हो, हामी पैसाको बारेमा कुरा गरिरहेको छौँ। र पैसाको बारेमा कुरा गर्न त्यति सजिलो भने छैन, तर यो हाम्रो जीवनको एक अभिन्न अङ्ग भएकोले गर्दाखेरि हामीले यसलाई व्यवस्था गर्नु पनि मिल्दैन. बाइबलले यस विषयमा धेरै कुरा गरेको हामी पाउँछौँ, निकै नै महत्त्व दिएको पाउँछौँ. त्यसैले हामीले पनि यसलाई महत्त्व दिनुपर्छ, यसलाई पन्साउनु मिल्दैन यो विषयलाई. तपाईँलाई थाहा छ, यीशुले स्वर्ग र नरकको बारेमा भन्दा बढी पैसा र धन सम्पत्तिको बारेमा कुरा गर्नुभएको छ. सुसमाचारका पुस्तकहरूमा मत्ती मर्कुस लुका यूहन्नामा उल्लेख गरिएका 39 दृष्टान्तहरूमध्ये कतिवटा दृष्टान्तहरू पैसासँग सम्बन्धित छ जस्तो लाग्छ तपाईँलाई? धन सम्बन्धीसँग सम्बन्ध छ जस्तो लाग्छ? अनुमान गर्नुहोस् त, लगभग एक तिहाई त 11 जति दृष्टान्तहरू त प्रत्यक्ष रूपमा रुपियाँ पैसा र धन सम्पत्तिको विषयमा छ. आजको हाम्रो खण्डमा पनि प्रेरित पावलले पनि यस्तै गम्भीर विषयमा, यही पैसाको विषयमा यहाँनिर चर्चा गरेको छ, धन सम्बन्धीको विषयमा. यसरी लेखिएको छ, यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा दिउँ र अनिश्चित सम्पत्तिहरूमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखुन्. तिनीहरूले असल कार्य गरून् र असल कामहरूमा धनी उदार चित्त र दानी हुन्, यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकुन् ताकि तिनीहरूले त्यो जीवन पक्रिराखुन् जो साँच्ची नै जीवन हो. यदि हामीले धनी ख्रिस्टियनहरूलाई यहाँ पावलले दिएको यो आदेशलाई एक वाक्यांशमा भन्नु पर्यो भने यो यस्तो हुनेछ, पैसाले तपाईँलाई चलाउन नदिनुहोस्, बरु तपाईँले पैसालाई परमेश्वरको महिमा हुने तरिकाले चलाउनुहोस्. पैसाले तपाईँलाई चलाउन नदिनुहोस्, बरु तपाईँले पैसालाई परमेश्वरको महिमा हुने तरिकाले चलाउनुहोस्. सो यहाँबाट हामी दुईवटा बुदामा विभाजन गर्न सक्छौँ यसलाई. पैसाले तपाईँलाई नचलाओस्, बरु तपाईँले पैसालाई चलाउनुहोस्. पैसाले तपाईँलाई नचलाओस्, बरु पैसा तपाईँले पैसालाई चलाउनुहोस्. वी आर इन 1 Timothy 6, वी लुकिङ एट वर्सेस 17-19. And if we were to summarize Paul's charge to rich Christian in one sentence, it would be this: do not let money handle you or control you, enslave you or master you. Instead, handle money in a way that honors God. Don't let money handle you. You handle the money. पैसाले तपाईँलाई नचलाओस् तर तपाईँले पैसालाई चलाउनुहोस्. यी दुईवटा कुराहरू हेर्दैछौँ. सो पहिलो, पैसाले तपाईँलाई नचलाओस्. पैसाले तपाईँलाई नचलाओस्. सत्रमा हेर्नुहोस् न, यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा दिउँ र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखुन्. सो स्पष्ट भन्नुपर्दा पावलले यहाँनिर स्थानीय चर्चभन्दा बाहिरका धनी मानिसहरूलाई होइन तर स्थानीय चर्चभित्रकै धनी क्रिस्चियनहरूलाई सम्बोधन गरिरहेका छन्। यसको अर्थ यो हो कि धनी हुन आफैमा गलत होइन, पाप होइन। बाइबलले कसैलाई धनी भएकै कारण निन्दा गर्दैन, यो कुरा हामीलाई थाहा छ, दोषी ठहराउँदैन। यदि परमेश्वरले तपाईँलाई आर्थिक रूपमा आशिष दिनुभएको छ भने परमेश्वरको महिमा होस्, यो उहाँबाटको आशिष हो, उहाँको अनुग्रह हो। तर एउटा कुरा बिर्सनु हुँदैन, धन केवल आशिष मात्र होइन, यो एउटा गम्भीर जाँच पनि हो। यो यसले हाम्रो भण्डारेपनको जाँच गर्छ। इट टेस्ट आवर स्टुवर्डसिप। परमेश्वरले हामीलाई सुम्पिदिनु भएको स्रोत साधनलाई हामीले कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा नै मुख्य कुरा हो, किनकि वास्तविकतामा हामी मालिक होइनौँ। साँच्चै भन्यो भने हामी मालिक होइन, हामी केवल प्रबन्धक हो, मालिक त परमेश्वर हुन्छ। संसार भएको कुनै पनि थोक हाम्रो होइन, हामी रित्तै आयौँ, हामी रित्तै यस ठाउँबाट हामी फर्किजान्छौँ। त्यसरी हामीसँग आफ्नो मनलाई केही छ भने जे छ त्यो परमेश्वरले केही समयको लागि हामीलाई जिम्मा दिनुभएको मात्र हो। एकपल्ट एकजना व्यक्ति निकै विचलित हुँदै घुँडा चढेर जुन वेस्ली कहाँ आएर चिच्याउँदै भने, मिस्टर वेस्ली, अनर्थ भयो नि, तपाईँ घर डरेर खरानी भयो। अनि केही बेर वेस्ली रोकिए, थामिए र त्यो खबरलाई शान्तिपूर्वक मनन गरेर निकै गम्भीर भएर जवाफ दिए। होइन तपाईँ गलत हुनुहुन्छ, मेरो घर होइन प्रभुको घर डरेर खरानी भएको हो, यसको अर्थ हो अब मेरो कहाँबाट एउटा जिम्मेवारी कम भएको छ। वेस्लीको जवाब सत्यताले लुकाउने प्रयास थिएन प्रियहरू, बरु यो एउटा साहसी वास्तविकताको साहसी एउटा घोषणा थियो। उनलाई थाहा थियो कि परमेश्वर नै सबै थोकका मालिक हुनुहुन्छ र हामी त केवल भण्डारीहरू मात्र हौँ, भण्डारीहरू मात्र हौँ। यसको त जब तपाईँ जग्गा किन्नुहुन्छ, तपाईँ आफ्नो कागजातमा धनी पूर्जामा उठाएको छाप लगाउनुहुन्छ, याद राख्नुहोस् तपाईँले केवल भण्डारीको रूपमा, भण्डारीको रूपमा परमेश्वरको तर्फबाट छाप लगाउँदै हुनुहुन्छ, हस्ताक्षर गर्दै हुनुहुन्छ, हस्ताक्षर गर्दै हुनुहुन्छ। तपाईँ स्वयं परमेश्वरको हुनुहुन्छ र तपाईँसँग भएको सबै थोक परमेश्वरको हुन्। त्यसैले हामीले यहाँ बुझ्नुपर्ने पहिलो कुरा भनेको धनी हुनु आफैमा पाप होइन, गलत होइन, यद्यपि यसले धेरै परीक्षाहरू र खतराहरूतर्फ भने लैजान सक्छ। र हामीले अघि नै सुनिसकेका छौँ अगाडिको वचनहरूमा कि जसले धनी हुने इच्छा गर्छ तिनीहरू परीक्षामा पर्छन् र पासमा फस्छन्। रुपियाँ पैसाको लोभ नै सबै किसिमका खराबीको जड हो र धेरै मानिसहरू रुपियाँ पैसालाई प्रेम गरेको कारण विश्वासबाट कुमार्गतिर लागेका छन्। सो प्रियहरू, पैसा आफैमा एउटा राम्रो असल दान हो, उपहार हो, तर यो एउटा खतरनाक दान पनि बन्न सक्छ, यो डेन्जरस गिफ्ट पनि बन्न सक्छ। पैसा तब खतरनाक भन्छ जब यसले तपाईँमाथि शासन गर्न थाल्छ, जब तपाईँले पैसालाई चलाउनु पर्ने तर पैसाले जब तपाईँलाई चलाउन थाल्छ तब यो खतरनाक भन्छ। जब यस्तो हुन्छ तपाईँ ठ्याक्कै त्यस्तै व्यक्ति बन्छ जसको विरुद्धमा पावलले यहाँ चेतावनी दिइरहेका छन्। पद सत्रमा फेरि हेर्नुहोस् त एकपल्ट, पद सत्रमा, यस संसारको धनीहरूलाई घमण्डी नहुने आज्ञा दियो र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखुन्। सो धनी हुँदा मानिसहरू प्रायः दुईवटा खतरामा पर्छन्। पहिलो भनेको घमण्ड, घमण्ड। जब मानिसलाई पैसाले चलाउँछ त्यो मानिस घमण्डी बन्छ। सम्पत्ति, धेरै धनसम्पत्ति भएको व्यक्ति, हामी त्यति धेरै नम्र हामी पाउँदैनौँ। धनी व्यक्तिलाई नम्र हुन निकै गाह्रो हुन्छ किनभने धनमा हाम्रो मानिस त्यो हृदयभित्र त्यो घमण्ड पैदा गर्न सक्ने एक किसिमको त्यहाँ शक्ति हुन्छ, प्रविधि हुन्छ। पैसाले मानिसलाई यस्तो सोच्न बाध्य गराउँछ कि मसँग त अरूभन्दा धेरै छ, धेरै पैसा छ, धेरै सम्पत्ति छ, त्यसैले म अरूभन्दा ठुलो हुँ, श्रेष्ठ हुँ, म माथि परमेश्वरको विशेष अनुग्रह छ, म आशिषित हुँ, त्यसैले त म धनी छु, त्यसरी सोच्न सक्छ। त्यसले गर्दा मानिसले, धनी मानिसले आफूलाई म पनि केही हो, म इम्पोर्टेन्ट हो, म एकदमै महत्त्वपूर्ण व्यक्ति हो, विशेष मानिस हुँ भने उसले आफूलाई केही ठान्न थाल्छ, आफ्नो बारेमा उसले केही सोच्न थाल्छ, उच्च विचार राख्न थाल्छ। र यस्ता मानिसहरूको निम्ति विवाह, जन्मदिन र अरू पार्टीहरू भनेको आफ्नो धन सम्पत्ति प्रदर्शन गर्ने एउटा मञ्च हो उनीहरूको निम्ति भनेको। तिनीहरूले मानिसहरूलाई परमेश्वरको स्वरूपमा बनाइएको एउटा सृष्टिको रूपमा होइन, अब केवल एउटा सम्पत्तिको रूपमा, नोकरको रूपमा हेर्न थाल्छ। यस्ता धनी मानिसहरूले उनीहरूको मूल्य उसको चरित्रमा होइन तर उसको ब्याङ्क ब्यालेन्समा खोज्न थाल्छ, धन सम्पत्तिमा खोज्न थाल्छ। अनि के यो ठ्याक्कै त्यही कुरा होइन जुन याकुबले पनि हामीलाई चेतावनी दिएका छन्, विशेष याकुब 2:1-4 पदमा, मेरो भाइ हो परमेश्वर ख्रीष्ट महिमाका प्रभुमाथि तिमीहरूले तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाऊ। यदि कोही मानिस उनका औँठीहरू र राम्रो राम्रो लुगा लगाएर तिमीहरूको सभामा आयो त चर्चमा आयो भने कुनै र कुनै एकजना गरिब पनि झुत्रेछ हाम्रो लुगा लगाएर आयो भने तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्छौ र त्यस गरिबलाई चाहिँ त त्यहीँ उभि अथवा मेरो पाउनेर बस भन्छौ भने के तिमीहरूले आफ्नै बिचमा भेदभाव देखाएनौ र कुविचार भएका न्यायकर्ता भएन र? फेरि बाइबलले यस्तो व्यवहारलाई निन्दा गर्छ। यो घमण्ड हो, यो घमण्ड आचरणलाई बाइबलले निन्दा गर्छ। सुसमाचारको नजरले भन्दा पनि संस्कृतिको नजरले हेर्ने मानिसलाई बाइबलले निन्दा गर्छ। तपाईँलाई थाहा छ सुसमाचारले सबैसँग समान व्यवहार गर्छ। परमेश्वरको स्वरूपमा सृजिएका मानिसको रूपमा, पापमा पतित मानिसको रूपमा पनि उद्धार गरिएका, अनुग्रहबाट बचाइएका मानिसको रूपमा सुसमाचारको नजरले हेर्छ। तर जसले मानिसलाई सांस्कृतिक नजरले हेर्छ, धन सम्पत्तिको दृष्टिकोणले हेर्छ, उनीहरूले मानिसलाई धन सम्पत्तिकै आधारमा, उसँग भएको पैसाको आधारमा मूल्याङ्कन गर्न थाल्छ। र धनी र प्रभावशाली मानिसहरू, महत्त्वपूर्ण मानिसहरू मानिन्छन्, जब थोरै पैसा भएका गरिब सामान्य जाहिर खाने र सरल जीवन बिताउनेहरूलाई महत्त्व थालिन्छ। तर तिनीहरूले यो कुरा बिर्सिन्छ कि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, घमण्डीहरूको विरोध गर्नुहुन्छ र नम्रहरूलाई उचाल्नुहुन्छ। तिनीहरूले यो पनि बिर्सिन्छ कि न्यायको दिन नजिकै छ र त्यो दिन कुनै पनि धन सम्पत्तिले तिनीहरूलाई बचाउन सक्ने छैन। सो पैसाले चलायो भने मानिस घमण्डी हुन्छ, उसले आफ्नो सम्पत्तिको धाक दिन थाल्छ र उसले अरूहरूलाई, विशेष गरिबहरूलाई तुच्छ दृष्टिकोणले हेर्न थाल्छ। अनि बाइबलले विशेष गरी हामी अगाडि खण्डले भन्छ कि संसारका धनीहरूलाई त धनी ख्रिस्टियनलाई घमण्डी नहुने आज्ञा दियो। परमेश्वरले आशिष दिनुभएको छ, धन सम्पत्ति छ, प्रेज द लर्ड, उहाँको महिमा होस्, तर घमण्ड नगर, घमण्ड नगर। सो तपाईँलाई मेरो प्रश्न भनेको कि पैसाले तपाईँलाई चलाइरहेको छ, के पैसाले तपाईँलाई चलाइरहेको छ, के तपाईँले आफ्नो बारेमा ठुलो सोच्न थालिसक्नु भएको छ, सम्भरी तपाईँ कोही हो किनकि तपाईँसँग केही धन सम्पत्ति छ, के तपाईँ आफूसँग भएको धन सम्पत्तिको घमण्ड गर्नुहुन्छ, के तपाईँ अरू कसैले हेप्न थालिसक्नु भएको छ। यसो विचार गर्नु, तपाईँको वचन, विचार, व्यवहार धनीसँग कुरा गर्दा र गरिबसँग कुरा गर्दा कस्तो हुन्छ, त्यहाँ समानता छ। सो प्रियहरू, पैसाले तपाईँलाई नचलाओस्। जब पैसाले तपाईँलाई चलाउँछ तब तपाईँ दुईवटा खतरामा पर्नुहुन्छ, पहिलो भने घमण्डको खतरा र दोस्रो भनेको झुटो सुरक्षाको खतरामा तपाईँ पर्नुहुन्छ। धनी मानिसहरूको लागि खतरा यो कि उनीहरूले परमेश्वरमा भन्दा पनि बढी आफ्नो धन सम्पत्तिमा भरोसा राख्छन्, आशा राख्न थाल्छन्। फेरि पद 17 हेर्नुहोस् न, यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा दियो र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग दिनुहुने, प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमा तिनीहरूले आशा राखुन्। अनिश्चित सम्पत्तिमा होइन तर परमेश्वरमाथि तिनीहरूले आशा राखुन्। फेरि पनि यहाँ यो खण्ड अनुसार यो कुरा स्पष्ट हुन्छ कि धनी हुन आफैमा पाप होइन, गलत होइन। पावलले धनी क्रिस्चियनहरूलाई आफ्नो धन सम्पत्ति लगेर फालिदेऊ भनिरहेको छैन, तिमीहरू तपस्वी बन, तिमीहरू जङ्गल पस, सबै कुरा त्यागिदेऊ भनिरहेको छैन। वास्तवमा समस्या धन हुनुमा होइन, समस्या धन सम्पत्तिमा भरोसा राख्नुमा हो, धन सम्पत्तिमा आशा राख्नु हो। यसको अर्थ समस्या गोजीमा हो, पैसा हुनु समस्या होइन, तर पैसा हृदयमा हुनु चाहिँ समस्या हो, यो चाहिँ मुख्य समस्या हो। अनि पैसाले जहिले पनि सुरक्षाको झुटो आश्वासन दिन्छ, पैसाले तपाईँलाई यो विश्वास दिलाउँछ कि तपाईँसँग जति धेरै धन सम्पत्ति हुन्छ पैसामा, तपाईँ त्यति नै धेरै सुरक्षित र संरक्षित हुनुहुन्छ। तर धन सम्पत्तिले कहिले पनि साँचो सुरक्षा दिँदैन प्रियहरू। त्यसैले पावल भन्छन् अनिश्चित सम्पत्तिमा आफ्नो आशा नराख, अनिश्चित भन्ने शब्दलाई ध्यान दिनुहोस्। सम्पत्ति, धन सम्पत्ति, रुपियाँ पैसा अनिश्चित छ, अनसर्टेन छ। पैसा हामीसँग सधैँ रहँदैन, धन सम्पत्ति हामीसँग सधैँ रहने, यो हाम्रो हातबाट फुत्किन्छ एक दिन। एक दिन कि त धन सम्पत्तिले, पैसाले तपाईँलाई छोड्छ, कि त एक दिन तपाईँले धन सम्पत्तिले छोड्नुहुन्छ। हितोपदेश 23:4 चार पाँचमा यसरी लेखिएको छ, धनी बन्न आफूलाई बेसरी नकोट, बुद्धिमानी बनी संयम गर। धनको एक झलक पाइन्छ र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन् र आकाशतिर गरुड चाहिँ, चिल चाहिँ त्यो उडेर जानेछ। त्यो सम्पत्तिले तपाईँलाई साँचो सुरक्षा दिन्छ भनेर त्यहाँ कुनै ग्यारेन्टी छैन। तपाईँले सुन्नु भएको छैन, पढ्नु भएको छैन कि धन धन सम्पत्ति भएको मानिसहरू करोडपति अरबपतिहरू लाख रातारात कङ्गाल भएका छन्। धनले सुरक्षाको प्रतिज्ञा त गर्छ, बाँचा त गर्छ, तर एकै पलमै हराएर जान्छ। त्यस कारण मती 6:19-20 भन्दा यसुले भन्नुभएको कुरा याद गर्नुहोस्, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपाएर जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। धन चोरी हुनसक्छ, धनमा किरा लाग्न सक्छ, खिया लाग्न सक्छ, यो अस्थायी छ धन सम्पत्ति, यो कमजोर छ, यसैले यो अनिश्चित धन सम्पत्तिमा आफ्नो भरोसा आफ्नो आशा नराख्नुहोस्। सो बाइबलले हामीलाई परमेश्वरमा भन्दा धन सम्पत्तिमा भरोसा राख्ने विरुद्धमा बारम्बार चेतावनी दिएको छ। लुका 12:16-21 पदमा एकजना धनी मानिसको त्यहाँ प्रशस्त सम्पत्ति भएको त्यो एउटा दृष्टान्त छ, र उसले टन्न धन सम्पत्ति कमाइसकेपछि उसले आफ्नो प्राणलाई यसरी भनेको छ कि ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुखछैनमा बस, खा पी र मौज गर। तर परमेश्वर त्यस धनी मानिसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तँबाट लिनेछ, र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् धन सम्पत्ति ती कसको हुने? धन सम्पत्तिले पैसाले हामीलाई यस्तो भ्रममा पारिदिन्छ कि यो सबै हामीले हासिल गरेको, यो हाम्रो आफ्नै पौरखले कमाएको, आफ्नै बलले कमाएको, होइन यसले हामीलाई आफ्नै प्रशंसा गर्न र आफैमाथि गर्व गर्ने बनाउँछ यसले, अनि बिस्तारै परमेश्वरमाथिको त्यो निर्भरता बिस्तारै हराउँदै जान्छन्, अनि हामीलाई लाग्न थाल्छ कि हामीलाई परमेश्वर खाँचै छैन, हामीलाई ईश्वर चाहिँदैन। किन? किनकि हामीसँग सफ्तोक के छैन? सफ्तोक छ, पैसा भएपछि सबै कुरा हुन्छ, तर वास्तवमा के भन्ने, अन्तत हामीसँग केही पनि छैन, हामीसँग भएको केवल कागजका टुक्राहरू मात्र हुन्, जुन यीशु ख्रीष्टको दोस्रो आगमनमा त्यसको भ्यालु जिरो हुनेछ। त्यसैले पावल भन्छन्, अनिश्चित धनमा आफ्नो भरोसा नराख, पैसाले दिने झुटो सुरक्षापछि नलाग, पैसालाई अन्ध बनाउन, तपाईँलाई दास बनाउन र तपाईँ माथि शासन गर्न नदिनुहोस्। प्रियहरू, पैसालाई आफ्नो घाँटीमा त्यो साङ्लो बन्न नदिनुहोस्, बरु आफ्नो आशा परमेश्वरमा राख्नुहोस्। 17:17 अन्तिम वाक्यांशलाई हेर्नुहोस् न, तर हामीलाई प्रशस्त हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनु भने परमेश्वरमाथि तिनीहरूले आशा राखुन्। हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनु भने, चलाउन दिनु भने, मोज गर्न दिनु भने, आनन्द लिन दिनु भने परमेश्वरमाथि हामीले भरोसा राखौँ, धन सम्पत्तिमा होइन, परमेश्वरमाथि आशा राखौँ, धन सम्पत्तिमाथि होइन, ब्याङ्क ब्यालेन्समाथि होइन। आफूसँग भएको कुराहरूको आनन्द लिनु गलत होइन प्रियहरू, घरमा भए तपाईँ तपाईँसँग घर छ भने घर भएको कारण तपाईँले आत्मग्लानी गर्नु पर्दैन, दोषी महसुस गर्नु पर्दैन, घर भएको कारण तपाईँले गिल्टी महसुस गर्नु पर्दैन, ओहो मसँग त घर छ भनेर तपाईँसँग भएको सामानहरूलाई लिएर तपाईँले गिल्टी महसुस गर्नु पर्दैन, आत्मग्लानी गर्नु पर्दैन, तपाईँसँग भएको यी सबै थोकहरूको तपाईँ मजा लिन सक्नुहुन्छ, त्यसको आनन्द लिन सक्नुहुन्छ, किनभने परमेश्वरले नै तपाईँलाई तपाईँको उपभोगको निम्ति ती सफ्ट थोक प्रशस्तसँग दिनुभएको छ। मिठो भोजन, आनन्ददायी ओछ्यान वा राम्रो लुगाहरूको आनन्द लिनु आफैमा पाप होइन, तर यी 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 भौतिक कुराहरूमा आफ्नो भरोसा भने नराख्नुहोस्, यी थोकहरूलाई नै जीवनको लक्ष्य नबनाउनुहोस्। जब मसँग प्रशस्त धन सम्पत्ति हुन्छ, जब मेरो आफ्नै घर हुन्छ, आफ्नै गाडी हुन्छ, तब म खुसी हुनेछु, मेरो जीवन पनि पूर्ण हुनेछ भनेर त्यो भ्रममा नपर्नुहोस्, त्यो भ्रम नपाल्नुहोस्, किनकि धनले त्यो सन्तुष्टि, धन सम्पत्ति त्यो सन्तुष्टि, पैसाले त्यो सन्तुष्टि कहिले पनि दिन सक्दैन। सो आफूसँग भएका वस्तुहरूमा थोकहरूमा आराम, प्रतिष्ठा र सुरक्षा खोज्न छोडिदिनुहोस्। पैसाले तपाईँलाई सबै समस्याहरूबाट जोगाउनेछ भनेर ढुक्क नहुनुहोस्, ढुक्क नहुनुहोस्, किनकि यसले तपाईँलाई बचाउन सक्दैन, पैसाले तपाईँको सबै समाधान समस्याहरू समाधान गर्न सक्दैन। एउटा तितो विवाह, एउटा गाह्रो सङ्घर्षरत विवाहको लागि पैसा कहिले पनि समाधान भर्न सक्दैन। याद गर्नुहोस्, पैसाले न त तपाईँको मनको रित्तोपन भर्न सक्छ, न त तपाईँको हृदयको एक्लोपनलाई निको पार्नै सक्छ। पैसा उपचार होइन, पैसा उत्तर होइन, पैसा समाधान होइन। त्यसैले आफ्नो आशा, आफ्नो भरोसा धन सम्पत्तिमा नराख्नुहोस्, आफ्नो आशा केवल जीवित परमेश्वरमा राख्नुहोस्। पक्कै पनि तपाईँ सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ, यसको होइन म त्यो गर्नु हुँदैन भनिरहेको छैन, तपाईँ एसआइपी गर्न सक्नुहुन्छ, सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ, तपाईँ पैसा बचत गर्न सक्नुहुन्छ, तपाईँ जीवन बिमा गर्न सक्नुहुन्छ, यी कार्यहरू यी कामहरू तपाईँले फेरि पैसामा वा यी कुराहरूमै भरोसा गरेर तपाईँ गर्नुहुन्न, तपाईँको भरोसा अन्तत परमेश्वरमा हुन्छ, तपाईँले अन्तिम भरोसा परमेश्वरमै राख्नुहुन्छ, तपाईँको लगानीमा होइन, तपाईँको बचतमा होइन, दिनेवाला परमेश्वरमा आफ्नो विश्वास राख्नुहोस्, उहाँले दिनुभएका थोकहरूमा होइन। धन सम्पत्ति रुपियाँ पैसा त बिहानको शीत जस्तै हो, यो चाँडै बिलाएर जान्छ, आज सब बोली छैन। धन सम्पत्ति आवश्यक पर्दाखेरि प्रयोग गरिने, उपभोग गरिने एउटा साधन मात्र हो, यो खेलाउन होइन। प्रिय, तपाईँले पाउनुभएको धन सम्पत्तिले, रुपियाँ पैसाले, सफलताले नै तपाईँलाई परमेश्वर बिर्सिने बनाइदिन सक्छ, बिर्सिने बनाइदिन सक्छ। त्यस कारण तपाईँ परमेश्वरमा आफ्नो आशा राख्नुहोस्, उहाँ जो हुनुहुन्छ उहाँमा आफ्नो आनन्द भेटाउनुहोस्। उहाँमा सायद तपाईँले भन्नु होला, हस् पास्टर मैले कुरा बुझेँ, म अनिश्चित धनमा होइन तर परमेश्वर मात्र आफ्नो आशा राख्नेछु। तर मैले वास्तवमै पैसामा आशा राखेको छु, धन सम्बन्धीमा आशा राखेको छु कि छुइनँ भनेर कसरी थाहा पाउने? मेरो आशा केमा छ, परमेश्वरमा छ कि पैसामा छ? म कसरी आफूलाई जाँच्न सक्छु? केही प्रश्नहरू सोध्न सक्नुहुन्छ तपाईँ आफूलाई, केही प्रश्नहरू, र त्यसले तपाईँको हृदयको वास्तविक अवस्थालाई छर्लङ्ग पारिदिन सक्छ। तपाईँको भरोसा कहाँ छ, परमेश्वरमा कि धन सम्पत्तिमा? के तपाईँ आफ्नो वरिपरिका सबै कुरा बिग्रिएर जाँदाखेरि, भातामुङ्गो हुँदा पनि परमेश्वरमाथिको भरोसामा तपाईँ स्थिर हुनुहुन्छ? मानिलो सेयर बजार डुब्यो, तपाईँको व्यवसायमा टाट पल्ट्यो, बाढी पहिरो तपाईँको घर बगाइदियो, यी यस्ता कठिन परिस्थितिमा तपाईँ प्रभु नै मेरो स्वास्थ्य हुनुहुन्छ भनेर भन्न सक्नुहुन्छ? अरू प्रश्न भने के तपाईँ मूल्य चुकाउनु पर्ने अवस्थामा पनि परमेश्वरको आज्ञा पालन गर्न तयार हुनुहुन्छ? जब तपाईँ आज्ञाकारी हुनुको अर्थ परमेश्वरका जनहरूसँग चर्चमा शनिबारको दिनमा भेला हुनु, तपाईँले काम छोड्नु पनि पर्ने हुन्छ, के तपाईँ त्यो निर्णय लिन सक्नुहुन्छ? परमेश्वरप्रतिको आज्ञाकारिताको कारण तपाईँले आफ्नो आकर्षक तलब पाउनु, त्यो जागिर पनि गुमाउनु पर्ने हुन्छ। सायद त्यो त पोजिसनमा तपाईँ वर्षौँ काम गरेर पुग्यो किन नहोस्, कि तपाईँ त्यो जागिरलाई समातिराख्नुहुन्छ, समातिराख्नुहुन्छ? तपाईँको जागिर, तपाईँको व्यवसाय, तपाईँको धन सम्पत्तिको खातिर चर्च र परमेश्वरप्रतिको आफ्नो प्रतिबद्धतामा सम्झौता गर्न थाल्नुभएको छैन। सो प्रिय, आफैलाई पैसाको दास हुने परीक्षाबाट जोगाउनुहोस्, पैसालाई आफूमाथि हावी हुन नदिनुहोस्, पैसाले तपाईँलाई नचलाओस्, बरु तपाईँले पैसालाई चलाउनुहोस्। आजको वचनको दोस्रो बुदा, तपाईँले पैसालाई चलाउनुहोस्, पैसालाई तपाईँले चलाउनुहोस्, यसलाई तपाईँले नियन्त्रण गर्नुहोस्। यो पैसा कहाँ जानुपर्छ, कहाँ खर्च हुनुपर्छ, यो निर्णय तपाईँले गर्नुहोस्। तपाईँलाई तपाईँले पैसालाई डोर्याउनुहोस्, पैसाले तपाईँलाई होइन, पैसा अघि अघि अनि तपाईँ पछि पछि हुनुहुँदैन, पैसाले डोर्याउने तपाईँको हृदयले पछ्याउने हुनुहुँदैन। बरु पैसा धन सम्पत्ति माथि तपाईँको नियन्त्रण रहोस्, तपाईँको अधिकार तपाईँले जमाउनुहोस्, एक कारिन्दाको रूपमा, एक भण्डारीको रूपमा पैसालाई आफ्नो मालिक हुन नदिनु। तर तपाईँ परमेश्वर मालिक हुनुहुन्छ भने जानेर आफू एक म्यानेजरको रूपमा, प्रबन्धकको रूपमा काम गर्नुहोस्। पैसालाई आफ्नो गोजीबाट बिस्तारै बिस्तारै घिस्रेर तपाईँको त्यो हृदयको सिंहासनमा पुग्न नदिनुहोस् र त्यहाँ बस्न नदिनुहोस्, त्यसलाई खल्तीमै रहन दिनुहोस्। यसलाई जहाँ आउनुपर्ने हो साधनको रूपमा त्यहीँ राख्नुहोस् र त्यहाँबाट जहाँ पठाउनु पर्ने हो त्यहीँ पठाउनुहोस्, त्यसलाई खर्च त्यहीँ खर्च गर्नुहोस्, परमेश्वरको काममा, परमेश्वर महिमाको निम्ति। तपाईँ पक्कै पनि पैसालाई आफ्नो परिवारको हेरचाह गर्न, छोराछोरीको स्कुलको फिस तिर्नलाई, कोठाबाट तिर्नलाई, ग्यास किन्नलाई, तपाईँको यी आधारभूत आवश्यकताहरू पुरा गर्न निम्ति खर्च गर्न सक्नुहुन्छ, नथिङ रङ। तर जब तपाईँको आवश्यकताहरू पुरा भएर पनि तपाईँसँग थप स्रोतहरू बाँकी रहन्छन्, ती थोकहरूलाई, ती स्रोतलाई फेरि थुपार्ने परीक्षामा नपर्नुहोस्, स्वार्थको रूपमा थुपार्ने परीक्षामा नपर्नुहोस्। अझ बढी धन सम्पत्ति जम्मा गर्नकै लागि आफ्ना भक्कारीहरू बढाउने जुन धनी मानिसले गरेको थियो, धनी मूर्ख मानिसले, त्यो नगर्नुहोस्। बरु आफ्नो पैसाले यसरी परिचालित गर्नुहोस् कि यसले तपाईँसँग तपाईँ परमेश्वरको एक विश्वासी भण्डारी हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नुहोस्। र आफ्नो पैसालाई सही ढङ्गले चलाउने एउटा तरिका छ, यसलाई अनन्तका लागि अनन्तताका लागि लगानी गर्नुहोस्, अर्थात् आफ्नो भविष्यको लागि लगानी गर्नुहोस्। अनि हामी त्यो कसरी गर्छौँ त? केवल धन थुपारेर वा बैङ्क ब्यालेन्स बढाएर मात्र होइन, बरु उद्धार बनेर आफूसँग भएको थोकहरूसँग बाँडेर त्यसलाई परमेश्वरको महिमा हुने तरिकाले लगानी गरेर। एकपल्ट पद 18 हेर्नुहोस् न, तिनीहरूले असल कार्य गरून् र असल कामहरूमा धनी उदार चित्त र दानी होन्। धनीहरूलाई केवल धन जम्मा गर्न मात्र होइन तर असल काम गर्न पनि यहाँ निर्देशन दिएको छ। उनीहरूले आफ्नो शक्ति र प्रभाव अरूहरूलाई हानि पुर्याउन होइन तर भलाइ गर्नमा लगाउनुपर्छ पक्कै पनि। कस्तो प्रकारको भलाइ? पाउले स्पष्ट पारेको छन्, धनीहरू असल कामहरूमा धनी हुनुपर्छ र विशेष गरी उनीहरू उद्धार चित्त र दानी हुनुपर्छ। र त्यो त सत्य के हो भने, तपाईँसँग जति धेरै धन हुन्छ उदार चित्तको र दानी हुनु उति नै धेरै गाह्रो हुन्छ। तपाईँसँग 100 रुपियाँ मात्र छ भने कसैलाई 50 रुपियाँ दिनु सजिलो हुन्छ, तपाईँसँग 1,000 छ भने 500 दिन अलिकति गाह्रो होला, तपाईँसँग 1,00,000 छ भने 50,000 दिन त दाँतबाट पसिनै आउँछ। जति धेरै धन हुन्छ त्यति धेरै दिन गाह्रो हुन्छ, त्यति धेरै दानी हुन गाह्रो हुन्छ। जति धेरै तपाईँसँग धन सम्पत्ति बढ्दै जान्छ त्यति धेरै तपाईँको हृदयले यसलाई बलियो गरी समातिराख्छ। र पावरले धनीहरूले आफ्नो धनको ठ्याक्कै आधा दिनुपर्छ भनेर भनिरहेको छैन, बाँड्नुको अर्थ दानी हुनुको अर्थ। उनले भन्न खोजेको कुरा के हो भने, आफ्नो धनलाई मुठी कसेर नसमात, लाइक यसलाई बलियो गरी नसमात, धन सम्पत्तिलाई पूजा नगर, यसको वरिपरि त्यो स्वार्थको पर्खालहरू निर्माण नगर र आफ्नो अस्तित्वलाई यसैमा सीमित नबनाओ, बरु उद्धार बन। यदि परमेश्वर चाहनुभयो भने अरूको आवश्यकता पऱ्यो भने खाँचो खाँचोमा परेकाहरू छ भने आफ्नो आफ्नो धनलाई खुसी साथ बाँड्न तयार हो। कन्जुस नबन या कन्जुस नबन, पावलले यी कुराहरू यहाँनिर भनिरहेको छ। सो यसलाई फेरि गलत तर्कमा हामीले बुझ्नु भएन, यहाँ पावलले यहाँ धनी मानिसहरूलाई यहाँनिर असल कार्य गर्नु, असल कामहरूमा धनी हुनु, उद्धार चित्तको दानी हुनु, आफ्नो धन सम्पत्ति बाँड्नु, सेयर गर्नु अरूसँग भनेर निर्देशन दिइरहेको छ। यो धनीहरूलाई भनिरहेको छ, धन नहुनेहरूलाई होइन। यसलाई गलत तरिकाले पनि प्रयोग गर्न सकिन्छ, गलत तरिकाले यसलाई व्यक्तिगत लाभको निम्ति हामी बहाना पनि बनाउन सक्छौँ। सो उदाहरण चर्चका धनी क्रिस्चियनहरूको पछि लागेर उनीहरूलाई तपाईँप्रति उद्धार हुन तपाईँले दबाब पनि दिन सक्नुहुन्छ सङ्गतिपछि। धनी क्रिस्चियन कहाँ गएर बस्नु सुन्नुभयो नि, त्यो घडी खोलिहाल्नुहोस् त, खोइ कहाँ छ गाडीको चाबी, वा भरे क्युआर पठाइन्छ है भन्न थाल्नु होला फेरि। त्यो 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 भन्नु यो धनीहरूको लागि भनेको, यो हाम्रो लागि होइन। यो पावलले धनीहरूलाई निर्देशन दिइरहेको छ, उनीहरूबाट कसरी फाइदा उठाउनु भने, उनीहरूले हामीलाई यहाँनिर फाइदा उठाउने लाइसेन्सको रूपमा दिइरहेको छैन, बरु उद्धार हुनको निम्ति धनीलाई सिकाइरहेको छ। यो उनीहरूको स्वइच्छाको कुरा हो, यो बुझ्नुभयो, उनीहरूको इच्छाको कुरा हो, यो उनीहरूको हृदयबाट आउनुपर्छ, उद्धारता हृदयबाट आउनुपर्छ। यो कसैले खोसेर जबरजस्ती माग गरेर जुलुस गरेर पाउने कुरा होइन। सो पावलले धनीहरूलाई उनीहरूको जिम्मेवारी बारेमा सम्झाइरहेका छन्। र पावल विशेष गरी यहाँनिर धनीहरूलाई पद 18 असल कार्य गर्नको निम्ति र असल कामहरूमा धनी हुनको निम्ति उद्धार चित्तको र दानी हुनको निम्ति निर्देशन दिइरहेका छन्। अन्त हामी धनी नहुन सक्छौँ तर हाम्रो लागि पनि यहाँ केही पाठ हुनसक्छ हामी सबैको निम्ति। संसार नजाउँ तपाईँ धनी नहुन सक्नुहुन्छ तर असल काम गर्नको निम्ति दानी हुनको निम्ति उद्धार हुनको निम्ति तपाईँसँग पनि पर्याप्त हुनसक्छ, पर्याप्त हुनसक्छ। सो असल काम गर्नको निम्ति उद्धार चित्त हुनको निम्ति दानी हुनको निम्ति हाम्रो धन कति हुनुपर्छ, कति धनी हुनुपर्छ, यो व्यक्तिमा फरक पर्न सक्छ होला, सायद यो यो देशअनुसार फरक पर्न सक्छ होला, यो समाजअनुसार. तर तपाईँ तपाईँ अस्तिको शनिबार हामी बस सुन्दै थियौँ, यदि तपाईँसँग खाना लाउन समेत छ भनेर हामी त्यसमा सन्तुष्ट हुन सक्छौँ. यतिभन्दा बढी छ भने परमेश्वरको त्यो अतिरिक्त आशिष निम्ति हामी उहाँलाई धन्यवाद दिन्छौँ. साथै हामी त्यो बाँड्न पनि सक्छौँ, अरूहरूको सेवामा हामी खर्च गर्न सक्छौँ. सो प्रिय, तपाईँ उद्धारको हुनुहुन्छ, तपाईँ उद्धारको व्यक्ति. कति धन सम्पत्ति भयो भने मात्र तपाईँ उद्धारको बन्न सक्नुहुन्छ. कति धन, कति ब्याङ्क ब्यालेन्स भयो भने, कति धन सम्पत्ति रुपियाँ पैसा भयो भने मात्र तपाईँ असल कार्य गर्न सक्ने व्यक्ति हुनुहुन्छ. के तपाईँ असल कामहरूमा धनी हुनुहुन्छ, तपाईँसँग जे जति छ त्यसलाई लिएर, के तपाईँ अरूहरूको खाँचोमा सहायता पुर्याउनुहुन्छ. यदि तपाईँलाई लाग्छ कि परमेश्वरले तपाईँलाई केवल तपाईँको जीवनस्तर अर्थात् मिठो खाना, महँगो लुगा, घर अथवा जीवनस्तर उकास्न मात्र धन दिनुभएको हो भने तपाईँ भ्रममा हुनुहुन्छ. होइन, परमेश्वरले तपाईँलाई यसकारण आशिष दिनुहुन्छ, धन सम्पत्तिको आशिषमा, ताकि तपाईँले आफ्नो उद्धारता र सेवाको स्तर बढाउनुहोस्. उहाँले तपाईँलाई आशिष दिनु ताकि तपाईँ एक असल काममा अझ बढी सक्रिय बन्नुहोस्, शुक्रबारमा धनी हुनुहोस् र खुल्ला हृदय दानी हुनुहोस्. काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चका सदस्यलाई मेरो प्रश्न, के तपाईँले हामीले सँगै गरेको त्यो करार र प्रतिबद्धता अनुसार यस चर्चको सेवाकाई र सहायताको लागि, गरिबहरूको राहत र सुसमाचारको फैलावटको लागि उद्धार चित्तले खुसी साथ दिइराख्नु भएको छ? यदि अहिलेसम्म गर्नुभएको छैन भने म तपाईँलाई आग्रह गर्दछु, आजैबाट सुरु गर्नुहोस्. याद राख्नुहोस्, परमेश्वरले तपाईँलाई उपभोग गर्नको लागि सबै थोक प्रशस्तसँग दिनुभएको छ. त्यसैले उहाँले दिनुभएको त्यही आनन्द र प्रशस्त अनुग्रहबाट दिनुहोस्. हुन त हामी दिने कुरामा कहिलेकाहीँ परीक्षा पर्न सक्छौँ, दिने हाम्रो अभिप्राय फरक हुनसक्छ. हामीले दियौँ भने परमेश्वरले हामीलाई दोब्बर तेब्बर दिनुहुन्छ भन्ने अभिप्राय अथवा त्यो आशामा हामी दिन सक्छौँ, वा त कहिलेकाहीँ हामी डरले दिन सक्छौँ कि यदि मैले दिइनँ भने सायद परमेश्वरले मेरो भएको जागिर पनि खोसिदिनुहुन्छ, वा मेरो जीवनमा केही अनिष्ट हुन्छ होला, मेरो लगानी डुब्छ होला. होइन प्रियहरू, हामीले परमेश्वरलाई कहिले पनि त्यो 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 तपाईँ र मसँग त्यो पैसा उठाउने त्यो 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 साहु जस्तो हामीले ठान्नु हुँदैन. परमेश्वर स्वर्गीय बुबा हुनुहुन्छ, उहाँले हाम्रो निम्ति सफ्तोक दिनुभएको छ. ख्रिससँगै उहाँले हामीलाई सफ्तोक दिनुभएको छ उपभोग गर्नलाई. त्यसकारण हामी अब उहाँलाई अनुसरण गर्छौँ र हामी दिन्छौँ. त्यसकारण उद्धार चित्तले दिनुहोस्. परमेश्वरले सृष्टिमा हाम्रो निम्ति सफ्तोक दिनुभएको छ, परमेश्वरले मुक्तिमा हाम्रो निम्ति सफ्तोक गरिदिइसक्नु भएको छ. हामी पूर्ण रूपमा अयोग्य पापी भए तापनि परमेश्वरले स्वर्गको सबैभन्दा ठुलो धन, ठुलो खजना, आफ्नो एकमात्र पुत्र येशु ख्रीष्टलाई हाम्रो निम्ति दिनुभएको छ. त्यसकारण हामी दिन्छौँ, त्यसकारण हामी आफैलाई अनि हाम्रो धन सम्पत्तिलाई उहाँमा, उहाँको महिमाको निम्ति र अरू मानिसहरूको सेवाको निम्ति हामी खर्च गर्छौँ. त्यसकारण हामीलाई पैसाले चलाउँदैन, बरु हामी पैसालाई चलाउँछौँ परमेश्वरको महिमा हुने तरिकाले. अनि यसको परिणाम के हुन्छ? पद 19 हेर्नुहोस् न, परिणाम. यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकुन्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखुन् जो साँच्ची नै जीवन हो. तपाईँले यसु ख्रीष्टले खजानाको बारेमा भन्नुभएको त्यो दृष्टान्त थाहा छ. उहाँले भन्नुभएको छ कि आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपाएर, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपाएर. यसु कहिले पनि यो धन सम्पत्ति थुपार्ने कुराको विरुद्धमा हुनुहुन्थेन. उहाँ कहिले पनि धन सम्पत्ति थुपार्ने कुराको विरुद्धमा हुनुहुन्थेन. उहाँ त हामीले कहाँ धन सम्पत्ति थुपार्छौँ भन्ने कुराको विरुद्धमा हुनुहुन्थ्यो. त्यसकारण उहाँ भन्नुहुन्छ कि पृथ्वीमा धन सम्पत्ति नथुपाएर थुपार्छौँ भने कहाँ थुपाएर? स्वर्गमा धन सम्पत्ति थुपाएर. हामीले धन सम्पत्ति थुपार्नै पर्छ, तर पृथ्वीमा होइन, त्यो ठाउँ लोकेसन पृथ्वी होइन, तर स्वर्गमा हो. तर कसरी कसरी हामी स्वर्गमा धन सम्पत्ति थुपार्छौँ? पावलले हामीलाई यहाँ स्पष्टसँग बताइदिएका छन्। पावलले यहाँ हामी असल काम गरेर, उद्धार चित्तको बनेर, बाँडचुड गरेर, सेवा गरेर, दानी भएर, परमेश्वरको राज्यमा लगानी गरेर हामी स्वर्गमा धन सम्पत्ति थुपार्छौँ. हामी धनको थुप्रो लगाएर वा भौतिक विलासिताका सामानहरू थुपारेर स्वर्गमा सम्पत्ति जम्मा गर्दैनौँ, बरु परमेश्वर उहाँका जनहरूको सेवामा हामीसँग भएको स्रोत साधनहरू खुल्ला हृदयले प्रयोग गरेर हामी स्वर्गमा धन सम्पत्ति थुपार्छौँ. एकछिन यसो मानिलिनुहोस् न, तपाईँ कुनै देशमा बस्दै आइरहनु भएको थियो र तपाईँसँग आफ्नै घर थियो, गाडी थियो, तपाईँको जागिर थियो, पैसा थियो र अचानक तपाईँ अब नेपाल फर्किनुपर्ने भयो, तपाईँ के गर्नुहुन्छ? तपाईँ आफूसँग भएको सबै सम्पत्ति के गर्नुहुन्छ? बेच्नुहुन्छ अनि त्यो पैसा नेपाल पठाउनुहुन्छ पहिले नै किनकि तपाईँ आफैले त्यो धन सम्पत्ति रुपियाँ पैसा लिएर आउन सक्नुहुन्न, तर तपाईँले के गर्न सक्नुहुन्छ? पठाउन सक्नुहुन्छ, आयामी गर्न सक्नुहुन्छ। ठ्याक्क त्यसै गरी तपाईँ जब हामी यो संसार छोड्छौँ हामी केही पनि लान सक्दैनौँ, हामी केही पनि लान सक्दैनौँ, हामीले यहाँ हाम्रो पैसा धन सम्पत्ति घर गाडी हामी साथमा लान सक्दैनौँ, तर हामी यी सबै थोकलाई अहिले नै हामी स्वर्ग आयामी गर्न सक्छौँ, स्वर्ग पठाउन सक्छौँ। कसरी? परमेश्वरको राज्यमा लगानी गरेर, उद्धार बनेर, असहायलाई सहायता गरेर, चर्चको खाँचोहरू पुरा गरेर, सुसमाचारको काममा लगानी गरेर, मिसनको लागि दिएर, अतिथि सत्कार गरेर, सेवा गरेर, हामी हाम्रो धन सम्पत्ति यी सबै थोकहरूमा खर्च गरेर हामी स्वर्गमा हाम्रो धन सम्पत्ति थुपार्न सक्छौँ। यसको अर्थ तपाईँले कसैलाई एउटा पुस्तक किनेर तपाईँले उपहार स्वरूप दिनुहुँदैछ भने तपाईँ स्वर्गमा धन सम्पत्ति थुपार्दै हुनुहुन्छ। तपाईँले अतिथि सत्कार गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो भविष्यको निम्ति त्यो जग तपाईँले बसाल्दै हुनुहुन्छ। यदि कसैलाई तपाईँले आफ्नो गाडीद्वारा लिफ्ट दिनुहुँदैछ भने अथवा तपाईँले आफ्नो घरमा कसैलाई स्वागत गर्नुभएको छ भने तपाईँले यी कुराहरू कुनै पनि कुरा खेर फालिराख्नु भएको छैन। यी सबै कुराहरू अनन्तताका लागि तपाईँको साँचो खजानाको रूपमा स्वर्गमा सञ्चित भइरहेका छन्। यो खजाना थुपार्ने कार्यले अर्थात् भविष्यको लागि असल आत्मिक जग बसाल्ने कार्यले ख्रिस्टियनलाई एउटा अब अत्यन्तै महत्त्वपूर्ण कुरा हासिल गर्न सक्षम बनाउँछ र त्यो कुरा पद 19 अन्तिम भागमा दिएको छ। ताकि तिनीहरूले त्यो जीवन पक्रिराख्नु जो साँच्ची नै जीवन हो। ताकि यसको अर्थ के भने जब तपाईँले आफ्नो हात खोल्नुहुन्छ र उद्धारतापूर्वक आफ्नो पैसा खर्च गर्नुहुन्छ, परमेश्वरको राज्यमा लगानी गर्नुहुन्छ, तब तपाईँले आफ्नो हात जो साँच्चै नै जीवन हो त्यसलाई पक्रि राख्नको निम्ति खुला गर्दै हुनुहुन्छ। यदि तपाईँले धन सम्पत्तिलाई जीवन ठानेर यसलाई पक्रिराख्नु भएको छ भने तपाईँले साँचो जीवन जे हो त्यसलाई तपाईँले पक्रिराख्नु भएको छैन। यदि तपाईँ धन संसारका थोकहरूमा झुन्डिराख्नु भएको छ भने जस्तो केवल वास्तविक जीवनको भ्रम मात्र तपाईँलाई दिइरहेको छ, जस्तो सुरक्षाको तपाईँलाई आश्वासन दिन्छ, सन्तुष्टिको खोक्रो प्रतिज्ञा गर्छ, तर अन्त्यमा तपाईँलाई पूर्ण रूपमा ऋतु र अर्थहीन बनाइदिन्छ र तपाईँ त्यो जीवन पक्रिराख्नबाट तपाईँ चुक्नुहुन्छ जो साँच्ची नै जीवन हो। तर जब तपाईँ पैसालाई तपाईँले चलाउन दिनुहुन्न, तब तपाईँ यसलाई घमण्डी बन्ने माध्यम बनाउनुहुन्न र जब तपाईँ यसलाई आफ्नो झुटो सुरक्षा बन्न दिनुहुन्न, तब मात्र तपाईँले साँचो स्वतन्त्रता पाउनुहुन्छ। अनि तपाईँले पैसालाई केवल परमेश्वरको सेवा गर्ने एउटा साधनको रूपमा हेर्नुहुन्छ, पैसालाई पूजा गर्नुपर्ने, पैसालाई आराधना गर्नुपर्ने, पुज्नुपर्ने एउटा ईश्वरको रूपमा होइन। अनि फलस्वरूप तपाईँ उद्धारको बन्नुहुन्छ, तपाईँसँग जे छ त्यो खुसी साथ बाँड्नुहुन्छ, यो संसारमा बाँडचुट गरेर परमेश्वर दिनुभएको त्यो स्रोतलाई उहाँको महिमाको निम्ति र उहाँका मानिसहरूको सेवाको निम्ति बुद्धिमानीपूर्वक तपाईँ खर्च गर्नुहुन्छ र तपाईँले भविष्यको असल जगको रूपमा आफ्नो लागि स्वर्गमा धन सञ्चय गर्नुहुन्छ ताकि तपाईँले त्यो जीवन प्राप्त गर्न सक्नुहोस् जो वास्तवमै जीवन हो, ताकि तपाईँले त्यो जीवनलाई पक्रिराख्न सक्नुहोस् जुन ख्रिस्टमा छ, जुन जीवन परमेश्वरसँग छ, यस्तो जीवन जुन यस संसारको धन सम्पत्तिले वा तपाईँले प्राप्त गर्ने समृद्धिले परिभाषित गर्दैन, बरु त्यो त परमेश्वरसँगको सम्बन्धले परिभाषित गर्दछ जसले हाम्रो आनन्दको निम्ति सबै थोक प्रशस्त मात्रामा जुटाउनुहुन्छ। अनि तपाईँ सबै थोकभन्दा माथि यिनै परमेश्वरलाई बलियो गरी समाति राख्नुहुन्छ। प्रेरु यो लोभले, घमण्डले र यो धन सम्पत्तिलाई समात्ने, पक्रिराख्ने बानीले वास्तवमा जीवन के हो भन्ने कुराप्रति हाम्रो आँखालाई अन्धो बनाइदिन्छ, तर उदारताले हामीलाई त्यो धोकाबाट हामीलाई जोगाउँछ र जीवन प्राप्त गर्न हामीलाई मद्दत गर्छ जुन वास्तवमै जीवन हो। त्यसैले आज आफूलाई सोध्नुहोस्, कि तपाईँले वास्तवमै साँचो जीवनलाई समातिराख्नु भएको छ, कि तपाईँ ती धन सम्पत्तिहरूलाई छोडेर ख्रिस्टमा पाइने जीवनमा तपाईँ झुन्डिरहनु भएको छ, कि तपाईँ संसारकै धन सम्पत्तिलाई नै तपाईँले जीवनको लक्ष्य बनाइराख्नु भएको छ, त्यसमै तपाईँ अल्झिरहनु भएको छ, जुन वास्तवमा जीवन होइन, जसले कुनै पनि साँचो सुरक्षा र शान्ति तपाईँले दिँदैन, तर ख्रिस्टले मात्र दिनुहुन्छ। र तपाईँ आज यहाँ क्रिस्चियन हुनुहुन्न भने, हामीसँग संगतिमा हुनुहुन्छ भने, तपाईँले एउटा कुरा स्पष्ट पार्न चाहन्छु, हामीलाई गलत नबुझ्नुहोस् भने मेरो आग्रह, हामी यहाँनिर जोगी अथवा तपस्वी बन्नुपर्छ भन्ने प्रचार गरिरहेको छैनौँ। सबै कुरा हामी त्याग्नुपर्छ, काम छैन, धन सम्पत्ति भनिरहेको छैनौँ, न त हामी यहाँ भौतिकवादलाई नै प्रश्रय दिइरहेको छौँ। सो हामी एसेटिसिजम नास्तिकवादको पक्षमा पनि छैनौँ, हामी मटेरियलिजम हामी भौतिकवादको पक्षमा पनि छैनौँ, हामी त असल भण्डारे हुने विषयमा कुरा गरिरहेका छौँ, असल स्टिवर्ड भण्डारे हुने विषयमा। हामी पतन भएका र स्वभावले कमजोर मानिसहरू भएकाले प्राय दुईवटा यो अतिवाद एक्सट्रिम्समा हामी फस्ने गर्छौँ, कि त हामी पैसालाई एकदम अन्ध भएर प्रेम गर्छौँ, सफथोक बनाउँछौँ र भौतिकवादको हामी शिकार बन्छौँ, कि त आत्मिक हुनु भनेको, क्रिस्चियन भनेको दरिद्र हुनु, गरिब हुनु, घरबार विहीन हुनु भन्ने हामी भ्रममै हामी पर्न सक्छौँ। तर सुसमाज यी दुवै अतिवादलाई चुडाल्ने काम गर्छ। सुसमाज तपाईँलाई सबै कुरा आफ्नो कब्जामा राख्नुपर्ने लालसाबाट मुक्त गर्छ, र सुसमाचारले परमेश्वरले आशिष दिँदा महसुस हुने त्यो अनावश्यक दोषी भावनाबाट पनि यसले तपाईँलाई स्वतन्त्र गराउँछ। यसले तपाईँको जीवनमा साँचो र वास्तविक स्वतन्त्रता ल्याउँछ, अनि यो स्वतन्त्रता ख्रिस्टको हुनुहुन्छ र उहाँले हाम्रो निम्ति के गर्नुभयो भन्ने त्यो बुझाइबाट सुरु हुन्छ। 2000 वर्ष पहिले येशु ख्रिस्ट परमेश्वरको पुत्र, त्रिएकताको दोस्रो व्यक्ति यस संसारमा मानिस भनी आउनुभयो। उहाँ असीमित रूपमा धनी हुनुभए तापनि उहाँ कहिले पनि घमण्डी हुनु भएन, उहाँले आफ्नो स्वर्गीय धनलाई मात्र पक्रिराख्नु भएन, बरु उहाँले सबै कुरा त्याग्नु भयो र कमारको रूप धारण गर्नुभयो, गरिब बन्नुभयो, उहाँले सिद्ध जीवन बिताउनु भयो, हाम्रो लागि क्रुसमा मर्नुभयो, त्यस्तो दिनमा जी उठ्नुभयो, उहाँ स्वर्गमा उक्ली जानुभयो र एक दिन उहाँ महिमामा फर्किआउनुहुनेछ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ क्रिस्चियन होइन भने, आज परमेश्वरको अनुग्रहतर्फ फर्किनुहोस्, जुन अनुग्रहले धनको पछि लाग्ने पापीहरूलाई अब ख्रिस्टलाई प्रेम गर्ने र परमेश्वरको सेवा गर्ने भण्डारीहरूमा परिवर्तन गर्नेछ। सुप्रिय संसारमा हामी कोही पनि यति धनी छैनौँ कि परमेश्वर कृपाको पहुँचभन्दा हामी बाहिर छौँ। यदि हामी पश्चाताप गर्छौँ भने, ख्रिस्टतर्फ फर्किन्छौँ भने, ख्रिस्टले हामीलाई क्षमा गराउनेछ। सो प्रियहरू, हाम्रो आशा हामी धन सम्पत्तिमा होइन, थोकहरूमा होइन, तर व्यक्तिमा राखौँ जो ख्रिस्ट हुनुहुन्छ। ख्रिस्ट नै हाम्रो सबभन्दा ठुलो धन हुनुहुन्छ। त्यसकारण ख्रिस्टमा हामी भएको कारण, उद्धार पाएको कारण, अब सुसमाचार बुझेको कारण, धन सम्पत्तिलाई हामीले यसको उद्देश्य यसको बारेमा हामीले ज्ञान पाएको कारण अब हामी पैसाद्वारा चलिँदैनौँ, तर हामी पैसालाई चलाउँछौँ, त्यो पनि परमेश्वरको महिमा हुने तरिकाले। आउनुहोस् हामी प्रार्थना गरौँ।